तपाईसँगै जीवनमा अघि बढ्दै।
प्रदेश नम्बर सातको विकास प्रति समर्पित दिनेश एफएम 93.8 मेगाहर्जसँगै अनलाइन र मोबाइलमा समेत प्रसारण भइरहेको साँझ 6:30 बजेको दिनेश खबरमा नवराज पन्डेलको नमस्कार। सुरुमा यस प्रसारणका प्रमुख खबरहरू। रुख कटानीको आदेश नपाएपछि धनगढ़ी दिपाल द्रुत मार्गको निर्माण अझैसम्म ठप्प। सुरुङ मार्गको आश्वासन बाँडेको संघीय सरकारद्वारा बजेट बढाउनुको सट्टा साबिकको भन्दा घटाएर विनियोजन। 17 लाखको मर्मत सम्भार गरी हस्तान्तरण गरिएको मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा 4 महिना नपुग्दै फेरि 17 लाख सुई शीर्षकमा खर्च। फर्निचर व्यवस्थापनको खर्च 32 लाख पुग्यो। जनप्रतिनिधि आएपछि स्थानीय तहको सेवा छिटो छरितो हुने सर्वसाधारणको आशा पूरा भएन। कैलालीको गोदावरी नगरपालिकाका कर्मचारी तालिम गोष्ठीमै व्यस्त हुँदा सेवाग्राही मर्कामा। 3 महिनाका लागि ल्याइएको प्रदेश नम्बर 7 को अल्पकालीन बजेट खर्चको अवस्था सुधार भएन। आर्थिक वर्षका 13 दिन बाँकी रहेका बेला 75% बजेट खर्च हुने बाँकी। र प्रदेश नम्बर 7 मा विपदपछिको खोज तथा उद्धार र राहतका कार्यक्रम सञ्चालनका लागि पूर्व तयारी गरिएको दावी। तत्काल सहयोग गर्ने संयन्त्र निर्माण गर्न प्रदेश सरकारको निर्देशन।
नुनदेखि सुनसम्म, नातिदेखि हजुरबासम्म दैनिक जीवनका लागि चाहिने सम्पूर्ण आवश्यक सामग्रीहरू अब एकै छाना मुनि सरल र सुपथ मूल्यमा सुदूरपश्चिमको पहिलो डिपार्टमेन्टल स्टोरमा आउनुहोस् अनि सेवाको मौका अवश्य दिनुहोस्। गिफ्ट सामानमा 5% छुट, फेन्सी सामानमा 10% छुट र जुत्ताहरूमा 10% छुट। यथाशीघ्र सञ्चालन हुन गइरहेका सेवाहरू स्विमिङ पुल, ब्याडमिन्टन कोर्ट, जिम हाउस र खानाका स्टल। चौलानी डिपार्टमेन्टल स्टोर प्राइभेट लिमिटेड, मेन रोड, धनगढी, चौलानी पुस्तक सँगै।
नेटलाइफ प्रस्तुत गर्दछ एजुकेशन प्रोटेक्शन प्लान, जसबाट पाउन सक्नुहुनेछ यहाँ र यहाँको बच्चाको दोहोरो जीवन बीमा।
बच्चाको शिक्षा सुरक्षाको लागि बीमा शुल्क मिनहा सहितको मासिक आय र बच्चाको उच्च शिक्षा, विवाह र व्यवसाय सुरु गर्न आकर्षक बीमा लाभ रकम।
आजै यो जीवन बीमा लिएर बच्चाको भविष्यको लागि ढुक्क हुनुहोस्।
थप जानकारीको लागि ईपीपी टाइप गरी 32288 SMS पठाउनुहोस्।
नेटलाइफ, तपाईसँगै जीवनमा अघि बढ्दै।
प्रदेश 7 का मुख्यमन्त्री बस्ने मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा 17 लाखको मर्मत सम्भार गरिएको 4 महिना नपुग्दै फेरि निर्मित भवनको संरचनात्मक सुधारमा पनि 17 लाख बढी रकम खर्च गरिएको छ। प्रदेश मन्त्रालय व्यवस्थापन समितिले यातायात व्यवस्था कार्यालयका लागि बनाइएको नयाँ भवनमा 17 लाख मर्मत सम्भारमा खर्च गर्दै आवश्यक सबै पूर्वाधार तयार गरेर दिएकोमा अहिले फेरि 17 लाख बढी खर्च भएको देखाइएको छ। मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयले उपलब्ध गराएको आर्थिक विवरण अनुसार 12 लाखका फर्निचर किनेर मन्त्रालय व्यवस्थापन गरिँदा थप 20 लाख फर्निचर र फिक्चर्स शीर्षकमा रकम सिद्ध्याइएको छ। सुनौ सहकर्मी सीताराम ओझाको रिपोर्ट।
प्रदेश नम्बर 7 को अस्थायी राजधानी धनगढ़ी तोकिएपछि मन्त्रालय व्यवस्थापनका लागि संघीय सरकारले पठाएको 7.5 करोड बजेटबाट मर्मत सम्भारमा मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा 17 लाख रकम खर्च गरिएको थियो। मन्त्रालय व्यवस्थापनका लागि निर्माणाधीन अवस्थामै यातायात व्यवस्था कार्यालयका लागि बनाइँदै गरेको भवनमा मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय राख्न सिफारिस भएपछि भवनको रङरोगन लगायतका सबै काम गरेर निर्माण कम्पनीले हस्तान्तरण गरेको थियो। सोही भवनमा कार्यालय राख्नका लागि पार्टेसन, क्यान्टिनलाई क्वार्टर बनाउन र जीर्ण भवनलाई मर्मत सुधार गरेर ब्यारेक बनाउन प्रदेश मन्त्रालय व्यवस्थापन समितिले 17 लाख रकम खर्चिएको थियो। सबै आवश्यक तयारी पूरा गरेर मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय राखिएको 4 महिना हुन लाग्दा सो कार्यालयले 17,05,000 रकम फेरि निर्मित भवनको संरचनात्मक सुधारमा खर्च गरेको छ। यसै गरी कार्यालयका लागि चाहिने सबै फर्निचरका सामानहरू प्रदेश सरकार व्यवस्थापन समितिले नै किनेर दिएको थियो। 12 लाख बढीका फर्निचर राखिएको अवस्थामा त्यसको 4 महिना नपुग्दै फेरि फर्निचर र फिक्चर शीर्षकमा 20 लाख रकम सिद्ध्याइएको छ। मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयको पुँजीगत 72 रहेको 88 लाख बजेटबाट 58 लाख 68 हजार खर्च भइसकेको छ भने 29 लाख 62 हजार बजेट खर्च हुन बाँकी छ। कम्प्युटर सफ्टवेयर निर्माण तथा खरिद बौद्धिक सम्पत्ति प्राप्तिको 8 लाख र सवारी साधन शीर्षकमा रहेको 10 लाख रकममा भने 1 रुपियाँ पनि खर्च भएको छैन। 3 महिने अल्पकालीन बजेटमा समेत मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयका लागि प्रदेश सरकारले मरमत सम्मान र फर्निचरमा 20 लाख रकम विनियोजन गरेको छ। 4 महिनाको अवधिमा भएको लाखौंको मरमत सम्मान र खरिद गरिएको फर्निचरको आवश्यकता भन्दा पनि मोज मस्ती र विलासिताका लागि दोहोरो खर्च भएको आशंका गर्न थालिएको छ। त्यसैले त्यसको स्पष्टता प्रदेश सरकारले प्रदेशवासीलाई दिन जरुरी छ। दिनेश एफएम 93.8 मेगाहर्जका लागि सीताराम ओझा धनगढी।
प्रदेश सातको सरकारले ढाई महिना अगाडि ल्याएको अल्पकालीन बजेटको 25% मात्र खर्च हुन सकेको छ। प्रदेश सातले सम्भाव्यता अध्ययनलाई प्राथमिकतामा राखेर 1 अर्ब 2 करोड 5 लाखको बजेट चैतको अन्तिम साता ल्याएको थियो। पुँजीगत बजेट खर्चको अवस्था झनै कमजोर देखिएको छ। संघीय पद्धति अनुसार मातहतका संरचनाको व्यवस्था नहुँदा प्रदेश सरकारले ढाई महिना अघि ल्याएको अल्पकालीन बजेट खर्च हुन नसकेको हो। प्रदेश सरकारले आर्थिक वर्ष 2074-75 का लागि ल्याएको 1 अर्ब 2 करोड 5 लाख रुपियाँ मध्ये हालसम्म चालु र पुँजीगत गरी 11 करोड अर्थात कुल बजेटको 25% मात्र खर्च हुन सकेको हो। प्रदेश लेखा नियन्त्रण कार्यालय धनगढीका अनुसार हालसम्म चालुगततर्फ 8 करोड 65 लाख अर्थात 28% र पुँजीगततर्फ 2 करोड 74 लाख अर्थात 17% मात्र बजेट खर्च भएको छ। कोष तथा लेखा नियन्त्रण कार्यालयका नियन्त्रक तीर्थराज ओझाले चालू वा आर्थिक वर्षमा 40-50% भन्दा बढी बजेट खर्च हुन नसक्ने बताउनुभयो। आर्थिक मामिला तथा योजना मन्त्रालयले 5 करोड 36 लाख मध्ये 52,95,000 अर्थात 9% मात्र बजेट खर्च गरेको छ। प्रदेशमा सबैभन्दा बढी खर्च गर्ने मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयले 3 करोड 9 लाख बजेट मध्ये 1 करोड 9 लाख अर्थात झण्डै 50% खर्च गरेको छ। भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले 30, भौतिक पूर्वाधार विकास मन्त्रालयले 17, उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयले 19, आन्तरिक मामिला तथा कानून मन्त्रालयले 25% बजेट खर्च गरेको छ। प्रदेश लेखा नियन्त्रण कार्यालयका अनुसार सामाजिक विकास मन्त्रालयले 19, प्रदेश सचिवालय र मुख्य न्यायाधिवक्ताका कार्यालयले क्रमशः 35 र 22% बजेट खर्च गरेका छन्। प्रदेश सरकारले ल्याएको बजेट खर्च नहुने देखिएपछि आर्थिक वर्ष 2075-76 को बजेटमा 50 करोड बजेट स्रोतका रूपमा लगिएको आर्थिक मामिला तथा योजना मन्त्रालयले जनाएको छ। जनप्रतिनिधि आएपछि स्थानीय तहको सेवा छिटो छरितो पाउने आशा गरेका सर्वसाधारणहरू निराश बन्न थालेका छन्। विगतमा स्थानीय निकाय हुँदा र अहिले स्थानीय तह हुँदा सेवा प्रवाहमा ठूलो परिवर्तन नपाएको गुनासो सेवाग्राहीले गरेका हुन्। अहिले पनि कर्मचारीहरूको काम गर्ने पुरानै शैली देखिएको छ। यस्तै कैलालीको गोदावरी नगरपालिकाका कर्मचारीहरू कार्यालयभन्दा बाहिर बढी व्यस्त हुन थालेपछि सेवाग्राही मर्कामा परेका छन्। असारे विकासको चटारो लागेका बेला सिङ्गो गोदावरी नगरपालिकाका कर्मचारीहरू नै कार्यालयभन्दा बाहिर देखिन थालेका छन्। गोदावरी नगरपालिकामा 57 जना कर्मचारी कार्यरत छन् तर कार्यालय समयमा 10-12 जना कर्मचारीलाई पनि भेट्न मुस्किल हुने गरेको छ। सुनौ सहकर्मी कमल साउदको रिपोर्ट।
मंगलबार बिहान 10:30 बजे दिनेश एफएमको टिम गोदावरी नगरपालिकाको कार्यालयमा पुग्दा एकजना कार्यालय सहयोगी मात्र पुगेका थिए। बिहान 10 बजे नै सेवा पाउने आशाका साथ कार्यालय पुगेका सेवाग्राहीहरूलाई कार्यालय सहयोगीले कि बेरमा कर्मचारी आउँछन् भन्दै ठोकिरहेका थिए। नगरपालिकामा कर्मचारी नभेटिने समस्या धेरै पुरानो भएको बताउँदै गोदावरी नगरपालिका नौका करण सिंह ठकुना र तुलसी गिरी
उनीहरूको हातमा हुन्छ होइन, कर्मचारी नभए पनि उहाँको हातमा हो किन हो त्यसलाई सुस्ती किन भयो कहाँ जानुभयो किन हो यहाँ लापरवाही भएर धोका पाइरहेको छ जनताले भनेर त्यो क्याच गर्ने कुरो चाहिँ उहाँको हातमा कुरो हो। कहाँ छ त लापरवाही जस्तो छ नि, अब सन्ताउँछुमा त कहाँ छ त यहाँ कोटाकोटामा त ब्याज
अहिले सानसानो काम एउटा गोबर ग्यासको लागि योजनाको बिहा थियो होइन 20 घनमिटरको त्यो के सम्पन्न हुन गइरहेको छ र अर्को तार जालीको लागि म यहाँ आएको छु, अब के हुन्छ पेस गरिरहेको छु कुराकानी।
कार्यालय सहयोगी सहित 57 जना कर्मचारी रहेको नगरपालिकामा पछिल्लो केही समय यता कार्य समयमै पुग्ने कर्मचारीको संख्या भने न्यून रहेको छ। प्रमुख प्रशासकीय अधिकृत मोहन प्रसाद मरासेनी काठमाडौँ जानु भएको छ भने लेखा अधिकृत रामचन्द्र जोशी धनगढीको कार्यक्रममा व्यस्त रहनु भएको छ। तर अन्य कर्मचारी को कता गए भन्ने विषयमा कार्यालयमा रहेका कसैलाई पनि जानकारी नै छैन। ढिलो गरी कार्यालयमा पुग्नु भएका प्रशासकीय अधिकारी शिवराज भाट
शाखाहरू पनि धेरै छ होइन, काम पनि त्यति नै छ, शाखाहरूमा कर्मचारी त सबै शाखाहरूमा छ, कुनै बेलामा तपाईँले नभेट्नु भएको होला अब कामले त्यस्तो भइहाल्छ।
गोदावरी नगरपालिकामा कर्मचारी नभेटिने समस्या रहे पनि हाजिरी रजिस्टरमा भने सबैले हाजिर लगाउने गरेका छन्। दिनमा एक पटक कार्यालयमा पुग्ने र हाजिर लगाएर आफ्नो काममा व्यस्त हुने परिपाटी मोलाएको आरोप लागेको छ। योजना शाखाका कर्मचारीलाई भेट्न त सेवा गर्नलाई हम्मे हम्मे पर्ने गरेको छ। कर्मचारी कार्यालय समयमा अन्य काममै व्यस्त रहेको गुनासो सेवाकर्ताले गरे पनि नगर प्रमुख हरिसिंह साथ भने कर्मचारीकै बचाउ गर्दै आउनु भएको छ। सबै कर्मचारी फिल्डमा गएको बताउँदै मेयर साउद
हामीलाई यहाँ नसोधेर चाहिँ त्यो अवस्था लापरवाहीको आधारमा भएन, किनभने अब यहाँ सबै फाँड छ, जस्तै शिक्षाको फाँड छ, स्वास्थ्यको फाँड छ, होइन सम्बन्धित ठाउँहरूका मान्छेहरूलाई अब उनीहरूले चाहिँ सम्बन्धित ठाउँमा जानुपर्ने अवस्था, त्यसलाई चाहिँ यो अवस्था चाहिँ कुनै कर्मचारी कतिखेर नभए हुने अवस्था हुनसक्छ। अब कहिलेकाहीँ चाहिँ प्रमुखै चाहिँ प्रमुख पनि बाहिर जानुपर्ने अवस्था, कहिलेकाहीँ अहिले जस्तै मैले लेखा अधिकृत पनि हुनुहुन्छ, लेखा अधिकृत अहिले तुरन्त त्यो काम चाहिँ उहाँहरूलाई बैठकमा जानु पऱ्यो, त्यसै कारणले उहाँहरू उपस्थित हुन सक्नु यहाँको समस्या हुन्थ्यो। तर पनि चाहिँ अब यो कुनै यहाँ आएको चाहिँ जति पनि यो चाहिँ सेवा गराएहरू हुनुहुन्छ, सेवा गराएलाई चाहिँ केही सामान्य खालको त्यो त्यहाँ त्यो कर्मचारी कुनै अवस्थामा नहुनु
स्थानीय तहमा जनप्रतिनिधि आएपछि सेवाग्राहीले छिटो छरितो सेवा पाउने आशा गरेका थिए, तर लापरवाही गर्ने कर्मचारीलाई कारवाहीको दायरामा ल्याउनुको सट्टा जनप्रतिनिधि पनि उनीहरूकै बचाउ गर्न थालेपछि सेवाग्राहीको आशा निराशामा परिणत भएको छ। दिनेश एफएम 93.8 मेगाहर्जका लागि कमल साउद धनगढी।
दिनेश एफएम 93.8 मेगाहर्जमा तपाईँ प्रदेश नम्बर 7 को खबर संगालो दिनेश खबर सुन्दै हुनुहुन्छ। अब एकैछिन ब्रेकको पालो।
धनगढीमै अब विशेषज्ञद्वारा उपचार गरिने सुविधा सम्पन्न डेन्टल क्लिनिक पार्क जाने बाटोमा आफ्नै भवनमा खोलिसकेको छ। दाँत मिलाउने स्पेसलिस्टहरू एमडीएस अर्थोडेन्टिस्ट स्पेसलिस्ट डाक्टर विश्वनाथ चौधरी, एमडीएस सर्जन स्पेसलिस्ट डाक्टर दुबारिका बगाले, बिडिएस डेन्टल सर्जन डाक्टर विमल थापा बिहानदेखि बेलुकीसम्म प्रत्येक दिन। विगत 15 वर्षदेखि लगातार डेन्टल सेवा दिँदै आइरहेको अनुभवी डिएच प्रेम शर्मा, बीडीएस डेन्टल सर्जन डाक्टर नवीन सिंह, हामी कहाँ नयाँ दाँत बनाउने, निकाल्ने, सफा गर्ने, दाँत मिलाउने लगायत दाँत सम्बन्धी सम्पूर्ण सेवाहरू उपलब्ध छ। यदि तपाईँ पनि दाँत मुख गिजाको उपचार गराउँदा गराउँदै हैरान हुनुहुन्छ भने अब आरसिटी स्पेसलिस्टहरूद्वारा दाँत मुख गिजाको सफल उपचारका लागि ओम श्रीनगर डेन्टल क्लिनिकमा आउनुहोस् र दाँतको समस्याबाट मुक्ति पाउनुहोस्। सम्पर्क ओम श्रीनगर डेन्टल क्लिनिक पार्क मोड जाने बाटोमा धनगढी, प्रोप्राइटर प्रेम शर्मा 0915200118 484 20357।
ए बहिनी यता हेर त म कस्तो देखिएकी छु, कस्तो राम्रो देखिनु भएको दिदी, साह्रै राम्रो गहना बनाउनु भएको छ, यति राम्रो गहना यहाँ त बन्दैन होला।
बन्छ नि, मैले त धनगढी ज्वेलर्सबाटै बनाएको, बिना रसायन 24 क्यारेट सुनका स्तरीय गहना, अर्डर अनुसार आफूले चाहे जस्तो राम्रा राम्रा सुनका गहना बनाउने ठाउँ।
सम्पर्क धनगढी ज्वेलर्स, धनगढी उपमहानगरपालिका 1 धनगढी कैलाली, जिल्ला प्रशासन अगाडि, 0915207080, प्रोप्राइटर गंगा शर्मा ढकाल, 98 65 90 96 97।
ब्रेकपछि दिनेश एफएम 93.8 मेगाहर्जको उत्पादन प्रदेश नम्बर 7 को खबर संगालो दिनेश खबरमा स्वागत छ। अब बाँकी खबरहरू। रुख कटानीको फाइल वन मन्त्रालयमा अड्किएपछि धनगढी दिपाइल द्रुतमार्गको निर्माण नै ठप्प छ, तर फाइल अगाडि बढाउन कसैले पनि चासो दिएका छैनन्। 2 महिनादेखि केन्द्रीय सरकारको वन मन्त्रालयमा रुख कटानीको आदेश माग्न जिल्लाबाट पठाइएको फाइल अगाडि बढ्न सकेको छैन, जसले गर्दा चालु अवस्थामा रहेका 5 ठेक्काको निर्माण रोकिएको योजना कार्यालयले जनाएको छ। केन्द्रीय सरकारको बजेट भाषणमा द्रुत मार्गमै श्रृङ्ग मार्ग बनाउने उल्लेख भए पनि साबिकको भन्दा बजेट घटाएर विनियोजन गरिएको छ। यसै विषयमा तयार पारिएको साप्ताहिक स्तम्भ हाम्रो सडकको पालो।
नमस्कार साप्ताहिक स्तम्भ हाम्रो सडकमा स्वागत छ म नवराज पनेरू। धनगढी दिपायल द्रुत मार्गमा सुरुङ मार्ग बनाउने बजेट भाषणमा उल्लेख भए पनि झण्डै चार महिनादेखि द्रुत मार्गकै काम अवरुद्ध भएको विषयमा पनि प्रदेश र केन्द्र सरकार पनि अनभिज्ञ देखिएको हो। आगामी आर्थिक वर्षको संघीय बजेटमा अर्थमन्त्री डाक्टर युवराज खतिवडाले धनगढी दिपायल द्रुत मार्गमा सुरुङ मार्ग बनाउने योजना उल्लेख गर्नुभएको थियो। तर वन मन्त्रालयले दुई महिनादेखि अड्काएर राखेको रुख कटानीको फाइल अगाडि बढाउन कसैले पनि चासो देखाएका छैनन्। रुख कटानीको आदेश माग्नका लागि जिल्ला हुँदै संघीय वन मन्त्रालयमा पुगेको फाइल लामो समयदेखि मन्त्री परिषदको बैठकमा पेश हुन सकेको छैन। धनगढी दिपायल द्रुत मार्गका योजना प्रमुख राजेन्द्र शाह:
रुखको लागि सबैले हामी अब इआई भइसकेका थियो, अब पछि चाहिँ वनको क्षेत्रफल र रुखको संख्या बढेर फेरि त्यसको इआई गर्नु पर्यो, पूरक इआई भएर फिल भइसकेका छ। अब कटान आदेशको लागि फाइल अब मन्त्री परिषदमा जानु पर्ने, त्यो सचिवजीमा वन मन्त्रालय पेश छ, त्यहाँनिर भइसकेका छैन। त्यही भएर अहिले हामीले कटान आदेश सहमति भइसकेका छैन, त्यसले गर्दा काम रोकिएको छ, बन्द काम रोकिएको छ।
धनगढी दिपायल द्रुत मार्ग निर्माण शुरू भएको डेढ दशक बितिसक्दा समेत 96 किलोमिटर ट्र्याक समेत खोल्न सकिएको छैन। तर सुरुङ मार्ग बनाउने योजना बजेट भाषणमा समावेश हुनु निकै महत्वाकांक्षी थियो। मन्त्री परिषदबाट रुख कटानीका लागि आदेश आउन ढिलाइ हुनुको मुख्य कारण यस क्षेत्रबाट राजनैतिक दबाव जान नसक्नुलाई पनि लिइएको छ। द्रुत मार्गलाई सबै राजनैतिक पार्टीले चुनावी एजेन्डा बनाउँदै आए पनि काम गर्दा आएका बाधा हटाउन भने कसैले सक्रियता देखाएका छैनन्। डोटी र कैलालीमा गरी झण्डै 3500 रुख कटानीका लागि अनुमति लिन बाँकी छ। यसअघि काठमाडौँको एभरेस्ट कन्सल्टेन्सीले गलत रिपोर्ट तयार पारेको थियो। वातावरण प्रभाव मूल्याङ्कनमा एभरेस्ट कन्सल्टेन्सीले 620 रुख काट्नुपर्ने भन्दै अधुरो प्रतिवेदन पेश गरेको थियो। झण्डै 3500 रुख काट्नुपर्ने देखिएपछि रुख कटानीको आदेश माग गरिएको हो।
25 किलो ट्र्याक खुलिया छ, अब बाँकी भनेको 8-10 किलोमिटर छोटीतिर, त्यहाँ पनि 51 मध्य ठाउँमा गरेर 8 किलोमिटर ट्र्याक ओपन गर्न बाँकी छ। जङ्गल एरियामा जङ्गलले काम गर्न दिएको छैन, ठाउँमा गरेर त्यति बाँकी छ, त्यो कोरो छैन, त्यो बन्द एरिया भएर बन्दले काम गर्न रोकिदिया छ।
द्रुत मार्ग निर्माण भएमा डोटी अछाम र बाजुराका स्थानीयलाई अहिलेको भन्दा झण्डै 102 किलोमिटर यात्रा छोटो हुनेछ। सडकलाई अझै छोटो बनाउने भन्दै सुरुङ मार्गको योजना पनि अगाडि सारेको जनाइएको छ। मुख्यमन्त्री त्रिलोचन भट्ट, पूर्व मन्त्री लेखराज भट्ट र प्रतिनिधि सभा सदस्य प्रेम आले मगलले आफ्नै पहलमा सुरुङ मार्गको योजना बजेटमा आएको भन्दै प्रचार गरिरहेका छन्। तर द्रुत मार्गकै काम रुख कटानीको आदेश नपाउँदा रोकिएको कुराको भने कसैले हेक्का राखेका छैनन्। उल्टै साबिकको भन्दा पनि कम बजेट विनियोजन गरिएको छ। चालु आर्थिक वर्षमा 15 करोड बजेट रहेकोमा आगामी आर्थिक वर्षका लागि केन्द्र सरकारले प्रदेश 7 को भौतिक पूर्वाधार मन्त्रालयलाई सशर्त अनुदान मार्फत 12 करोड मात्र दिएको छ। प्रदेश 7 को भौतिक पूर्वाधार विकास मन्त्रालयका उपसचिव अमर बहादुर पाल:
सशर्त अनुदानमा 12 करोड पुगेको त्यो पैसा चाहिँ आयो, प्रदेश नम्बर 7 मा पैसा चाहिँ आयो। पैसा आएपछि अफिस पनि आउँछ भन्ने हो, धेरैवटा योजनाहरूको बजेट चाहिँ आछ सशर्त अनुदान भनेर, तर त्यो अफिसै हामी कहाँ आएको भन्ने चाहिँ जानकारी छैन।
96 किलोमिटरको धनगढी दिपायल द्रुत मार्गमा 25 किलोमिटर ट्र्याक अझै खोल्न बाँकी छ। अधिकांश क्षेत्रमा सडक फराकिलो बनाउनु छ भने ठाउँ ठाउँमा गएको पहिरो खोल्न पनि बाँकी रहेको छ। डेढ दशकसम्म द्रुत मार्गको ट्र्याक खोल्न बाँकी रहेका बेला सुरुङ मार्ग बनाउने योजना अगाडि सारेको सरकारले साबिकको भन्दा बजेट घटाएर पठाएको छ। त्यसैले पनि होला सरकारले बढ्दै आएको सुरुङ मार्ग र द्रुत मार्गको दुवै सपना प्रदेशवासीका लागि अनौठो बनेको छ। हौस् त साप्ताहिक स्तम्भ हाम्रो सडक सकियो, अर्को साता नयाँ विषयवस्तु लिएर आउनेछौ। नमस्कार। अर्को प्रसङ्ग, बर्खा सुरु भएसँगै प्रदेश नम्बर 7 मा खोज तथा उद्धार राहतका कार्यक्रम सञ्चालनका लागि पूर्व तयारी गरिएको सम्बद्धहरूले दावी गरेका छन्। जिल्लादेवी प्रकोप उद्धार समितिका साथै विपद आएमा आवश्यक पर्ने सबै निकायहरू परिचालनका लागि तयारी अवस्थामा राखिएको उनीहरूले बताएका हुन्। प्रदेश नम्बर 7 का 2 तराई र 7 पहाडका जिल्लाहरूमा विपद आएमा राहत उद्धारको काम तत्काल गर्न सकिने गरी संयन्त्र निर्माण गर्न र सतर्क रहन प्रदेश नम्बर 7 को सरकारले निर्देशन पनि दिएको छ। सुनौ सहकर्मी सीताराम ओझाको रिपोर्ट।
मनसुन शुरू भएसँगै तराईमा बाढीको प्रकोपले समस्या निम्ताउन थालेका बेला सम्बद्धहरूले विपदका लागि पूर्व तयारी गरिएको जनाएका हुन्। विषयगत क्षेत्रका आधारमा विपद आएमा गर्नुपर्ने खोज तथा उद्धार र त्यसपछिको राहतका लागि पूर्व तयारी अवस्थामा रहेको अधिकारीहरू बताउँछन्। सुरक्षा निकायका साथै स्थानीय तहका जनप्रतिनिधिलाई पनि निर्देशन दिँदै विपद आएमा तत्काल काम गर्न सकिने गरी व्यवस्थापन गरिएको प्रदेश नम्बर 7 का विभिन्न जिल्लाका अधिकारीहरूले जनाएका छन्। कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी कुमार बहादुर खड्का:
अत्यन्तै सतर्क, अत्यन्तै चनाखो, सूक्ष्म नङ्गल विश्लेषण गरिरहेका बसिरहेका छौँ, विभिन्न सूचना सम्प्रेषण गरेका छौँ, स्थानीय निकाय समन्वय गरिरहेका छौँ र डिएसयूलाई एक्टिभेट गरेका छौँ, पानीकामा पनि यन्त्रहरूमा सक्रिय गरेका छौँ, टेबल गरेका छौँ, वार्निङको सिस्टम गरेका छौँ। मैले प्राप्त स्रोत साधनलाई अप्टिमम रूपमा युज गरेर त्यो दही प्रकोप यो व्यवस्थापन काम गरेको यहाँहरूलाई जानकारी गराउँछु।
मनसुन सुरुवायसँगै प्रदेश नम्बर सातका तराईका दुई जिल्ला कैलाली र कञ्चनपुरमा बाढीले वितण्ड मचाउने गरेको छ भने पहाडी जिल्लाहरूमा पहिरोको प्रकोप देखिने गरेको छ। विपद आएमा त्यसपछि आवश्यक पर्ने खाद्यान्न र बसोबास गराउन आवश्यक सामग्री पनि भण्डारण गरेर राखिएको विपदका क्षेत्रमा कार्यरतहरू बताउँछन्। क्षेत्रीय भण्डारण केन्द्रका साथै जिल्लामा रहेका कतिपय निकायहरूले विपदका लागि आवश्यक सामग्रीको जोहो गरिसकेको जनाएका छन्। नेपाल रेडक्रस सोसाइटी कैलालीका सभापति उत्तम जोशी,
आवश्यक पर्ने सामग्रीहरूको लागि नेपाल रेडक्रस सोसाइटी लगायतका अन्य संस्थासँग समन्वय र पहल गरेर वितरणहरू गर्ने गरिरहेका छौँ। यसै सन्दर्भमा यसपालि हामीले टिकापुर क्षेत्र र भजी क्षेत्रमा जहाँ बाढीका कारणले अति प्रभावित र जोखिम क्षेत्रको रूपमा समुदायहरू पर्छन् त्यहाँ चाहिँ हामीले भण्डारणको व्यवस्था गरिसकेका छौँ। जस्तो अहिले टिकापुरमा तुरन्तै 150 भन्दा जति परिवारहरू चाहिँ तुरन्त राहत दिनुपर्ने परिस्थिति बन्यो, हताहत हुनुभयो भने ती टिकापुरकै गोदामबाट हामीले उहाँहरूलाई चाहिँ राहत पुर्याउन सक्छौँ। त्यसै गरी भजनीमा पनि 150 परिवार जतिलाई तुरन्तै राहत पुगाउन सक्छौँ। त्यस अलावा अब विभिन्न समुदायमा विभिन्न किसिमका चाहिँ हामीले टिमहरू, टास्क फोर्स टिमहरू पनि गठन गरेका छौँ। जस्तो खोज तथा उद्धारका टिमहरू छन्, प्राथमिक उपचारका टिमहरू छन्, त्यसै गरी अर्ली वार्निङ सिस्टमसँग चाहिँ सम्बन्धित सूचना प्रणालीका टिमहरू हामीले गठन गरेका छौँ र केही परिहाल्यो भनेपछि रिसोर्स मोबिलाइजेसन टिमहरूले पनि तत्काल आफ्नै कोषहरूबाट खर्च गरेर पनि उहाँहरू चाहिँ त्यसरी भएको छ।
विपदले निम्त्याउने क्षति हुन नदिनका लागि सबै सुरक्षा निकायलाई हाई अलर्ट भएर बस्न समेत निर्देशन दिइएको छ। मंगलबार मात्रै बसेको प्रदेश सरकारको विपद सम्बन्धी पहिलो बैठकले विपद आएमा तत्काल सहयोग पुग्ने गरी सबै निकायलाई तयारी अवस्थामा राख्ने निर्णय गरेको छ। मुख्यमन्त्री तथा मन्त्री परिषद कार्यालयका प्रवक्ता विशन सिंह थापा,
प्रदेश सरकारले निर्वाह गर्नुपर्ने दायित्व एवं अन्तर्गत समन्वयका आधारमा विपद जोखिम न्यूनीकरण गर्नुपर्ने विषय, वर्षातबाट हुन सक्ने क्षति न्यूनीकरणका उपाय बारे विवेचना भएको छ। हरेक स्थानीय तहले प्राविधिक दृष्टिकोणले उपयुक्त हुने स्थानमा कम्तीमा पनि एउटा हेलिपेड निर्माण गर्न सम्बन्ध नहुँदै जिल्ला समन्वय समिति मार्फत सबै स्थानीय तहलाई अनुरोध गरी अन्तर्तह समन्वयका लागि जिल्ला विपद व्यवस्थापन समितिहरू नहुँदै जिल्ला पनि जानकारी गराउने भएको छ। विपद पूर्व तयारी तथा प्रतिकार रणनीति एवं कार्ययोजना सरकारहरूसँग समन्वय गरी आन्तरिक मामिला तथा कानुन मन्त्रालयले तर्जुमा गरी स्वीकृतिका लागि समितिको बैठकमा पेश गर्ने भनिएको छ।
प्रदेश नम्बर सातका दुई तराई र सात पहाडी जिल्लाहरूमा विपद आएमा राहत उद्धारको काम तत्काल गर्न सकिने गरी संयन्त्र निर्माण गरेर सतर्क राख्न प्रदेश नम्बर सातको सरकारले पनि निर्देशन दिएको छ। प्रदेश सातका मुख्यमन्त्री त्रिलोचन भट्ट,
अब हुने जो सम्भावित विपदका कुराहरू छन् यसको पूर्व तयारी छिटो भन्दा छिटो विपद व्यवस्थापन गर्नको लागि हामी प्रदेश सरकारको तर्फबाट काम गर्ने योजना बनेको छ। आइपर्ने विपदलाई छिटो भन्दा छिटो समाधान गर्नको लागि पनि अगाडि बढ्नको लागि निर्णय गरे, छिटो भन्दा छिटो राहत जनताको बिचमा पुर्याउनको लागि प्रदेश सरकारले योजना छिटो भन्दा योजना बनाएर अगाडि बढ्छ। यदि आज भोलि नै त्यो अवस्था आयो भने पनि हामी एकदम तयारी अवस्थामा छौँ र हामी राहत पुर्याउन सक्छौँ।
दिनेश शर्मा 93.8 मेगाहर्जका लागि सितारा मोझा धनगढी।
बाढी र डुबान सम्बन्धीका खबर बाँकी नै छन्, तर एकैछिन ब्रेकको पालो।
टपर्स डेस्टिनेसन कैलाली मोडेल माध्यमिक विद्यालयको प्लस टू साइन्स तथा म्यानेजमेन्टमा भर्ना सम्बन्धी सूचना। यस कैलाली मोडेल माध्यमिक विद्यालयले विगत 10 वर्षदेखि विज्ञान तथा व्यवस्थापन संकायतर्फ निरन्तर रूपमा उत्कृष्ट नतिजा हासिल गरेको कुरा सहर्ष जानकारी गराउँदै आगामी शैक्षिक सत्र 2075-76 लागि कक्षा 11 विज्ञान र व्यवस्थापन संकायतर्फ भर्नाका लागि सहर्ष आह्वान गरिन्छ।
फारम वितरण यही असार 11 गतेदेखि, प्रवेश परीक्षा तथा अन्तर्वार्ता यही असार 27 गते, परीक्षा समय बिहान 10 बजे, भर्ना प्रारम्भ असार 28 गतेदेखि।
कैलाली मोडेल माध्यमिक विद्यालय, उत्तर बेहेडी 4 धनगढी कैलाली, फोन नम्बर 091410055, मोबाइल 98484-22113।
सुवर्ण अवसर, विशेषज्ञ डाक्टर अब निसर्ग हस्पिटल एन्ड रिसर्च सेन्टर पाली धनगढीमा,
तत्कालीन बिपिकेआईएचएस थरान मेडिकल कलेज, हाल नेपालगञ्ज मेडिकल कलेजमा कार्यरत वरिष्ठ हाडजोर्नी, नसा, मेरुदण्ड तथा बाथरोग विशेषज्ञ डाक्टर दिपेन्द्र केसी, एमबीबीएस एमएस अर्थोपेडिक सर्जन। यही असार 1 गतेदेखि निसर्ग हस्पिटल एन्ड रिसर्च सेन्टर पाली धनगढी 5 होटल डिबोटियो गाडीको भवनमा आउनुहुने हुँदा समस्या भएका बिरामीहरूले समयमै नाम लेखाई सेवाको फाइदा लिनु हुन हार्दिक अनुरोध छ।
उपलब्ध सेवाहरू हात खुट्टा जिउ झमझम गर्ने,
लाटो हुने, खुट्टा सुन्निने समस्या, शरीरका जोर्नीहरू दुख्ने, टुटेका, भाँचिएका, बाङ्गिएका हाड जोर्नी मिलाउने, बाथरोग सम्बन्धी समस्याको सफल उपचार, कम्मर, मेरुदण्ड, घुँडा जोर्नीहरू दुख्ने, युरिक एसिड सम्बन्धी समस्याको उपचार, हात खुट्टामा स्टिल रड हालेको निकालिन्छ, साथै फिजियोथेरापी सम्बन्धी विशेष कसरत तथा परामर्श, समय समयमा हड्डी दुखिरहने समस्याको सफल उपचार। नोट, 24 घण्टा इमर्जेन्सी सेवा पनि उपलब्ध छ। निकट भविष्यमा किडनी डायलिसिस सेवा सुचारू हुने जानकारी गराइन्छ। फोनबाट पनि नाम दर्ता गराउन सकिन्छ।
साथै यस हस्पिटलबाट बालरोग विशेषज्ञ सेवा, जनरल फिजिसियन सेवा, जनरल सर्जरी सेवा, हालजोनी तथा नसा रोग विशेषज्ञ सेवा, नाक कान तथा घाँटी रोग विशेषज्ञ सेवा, स्त्री रोग विशेषज्ञ सेवा, आईसीयू सेवा, एनआईसीयू सेवा तथा भेन्टिलेटर सेवा नियमित रूपमा सञ्चालन भइरहेको बेहोरा जानकारी गरिन्छ। निसर्ग हस्पिटल एन्ड रिसर्च सेन्टर प्राली, धनगढी 5 हसनपुर, फोन नम्बर 091-526-681, 526-682, मोबाइल नम्बर 98-65-68-0100।
श्री त्रिनगर माध्यमिक विद्यालयको भर्ना सम्बन्धी सूचना। यस त्रिनगर माध्यमिक विद्यालयमा शैक्षिक सत्र 2075 का लागि कक्षा 11 व्यवस्थापन मानविकी र शिक्षा संकायमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ। विशेषताहरू, न्यूनतम शुल्कमा गुणस्तरीय शिक्षा, मासिक शिक्षण शुल्क ₹300 मात्र, उच्च अनुशासन, प्रभावकारी प्रशासन र उपयुक्त शैक्षिक वातावरण, अङ्ग्रेजी र नेपाली दुवै माध्यमबाट अध्यापन गराइने, पर्याप्त छात्रवृत्तिको व्यवस्था भएको, ई लाइब्रेरीको व्यवस्था भएको, विद्यालय भित्रै पर्याप्त खेल मैदान तथा आफ्नै सुविधा सम्पन्न भवन भएको, छात्रवृत्तिहरू कक्षा 11 र 12 उत्कृष्ट छात्र छात्राहरूलाई जय पद्महरी अक्षय कोषबाट पुरस्कृत गरिने व्यवस्था, बी ग्रेडदेखि माथि आउने विद्यार्थीलाई पूर्ण निशुल्क पढाइको व्यवस्था, यस विद्यालयबाट एसईई दिएका सम्पूर्ण विद्यार्थीलाई भर्ना शुल्कमा पूर्ण छुट, दलित अपाङ्ग विद्यार्थीलाई भर्ना शुल्कमा पूर्ण छुट तथा मासिक शुल्कमा आधा छुटको व्यवस्था, र कक्षा 11 उत्कृष्ट हुने विद्यार्थीलाई कक्षा 12 निशुल्क पढाइने व्यवस्था। भर्ना कार्यक्रम फारम वितरण 2075 असार 15 गतेदेखि, कक्षा सञ्चालन साउन 2 गतेदेखि। प्रधानाध्यापक भूपाल सिंह खड्का, श्री त्रिनगर माध्यमिक विद्यालय, धनगढी कैलाली। सम्पर्क नम्बर 091-521-635 र 98-584-21-535।
ब्रेकपछि समाचारमा स्वागत छ। अब बाँकी खबर। आइतबारदेखिको वर्षाका कारण कैलालीको दक्षिण पूर्वी क्षेत्रका बस्तीहरू डुबानमा परेका छन्। भजनी नगरपालिका वडा नम्बर 5 र 7 मात्रै 250 बढी घर डुबानमा परेका छन्। डुबानमा परेका मध्ये 22 परिवार पूर्ण रूपमा विस्थापित भएका छन्। विस्थापितहरूलाई सुरक्षित स्थानमा राखिएको भजनी नगरपालिकाले जनाएको छ, तर राहत वितरणमा ढिलाइ गरिँदा विस्थापित परिवारलाई समस्या भएको छ। सुनौ सहकर्मी जनक विष्टको रिपोर्ट।
आइतबार रातिदेखि परेको वर्षापछि कान्द्रा नदीमा आएको बाढीका कारण भजनी नगरपालिकामा मात्र 250 घर डुबानमा परेका हुन्। 2 दर्जन परिवार त पूर्ण रूपमा विस्थापित भएका छन्। बाढीले लत्ता कपडा, अन्न लगायत घरभित्र भएका सबै सामग्री बगाएपछि उनीहरू बिचल्लीमा परेका छन्। भजनी नगरपालिकाको कुटी फुलियापुर टोलकी बाढी पीडित महिला माता कामी।
अब हामीले घरबाट पैसा निकाल्यो, एउटा लुगा कपडा पनि केही घट्दो पाएन। अब नि पुरानी मात्र बोकेको हो, यहाँ अरू लुगा कपडा कुनै पनि निकाल्न पाएन, खाना पिनी पनि कुनै निकाल्न पाएन। अब सब मिचेको सब बग्यो, खाना पिनी पनि बग्यो। अब आफै मात्र निकालेको।
बाढीपछि उनीहरूलाई सुरक्षित स्थानमा राखिए पनि राहत वितरणमा भने ढिलाइ हुँदा समस्या भएको छ। नेपाल रेडक्रस सोसाइटी कैलालीले सोमबार नै फुल्यापुरका 14 परिवारलाई तिरपाल र कम्बल वितरण गरे पनि अन्य राहत उपलब्ध नगराएको विस्थापित हरूले गुनासो गरेका छन्। अर्का स्थानीय पदमराज भण्डारी।
हिजो आए, सबै पुलिस पनि आए, नेताहरू आए, अनि भेटेरको मान्छे सबै मान्छे आए, अहिलेसम्म कोही फर्केर आएको छैन। हामी के गर्ने? आफ्नो व्यवस्था गरौँ भने हामी हाम्रो पारा गएर बस्छु, अहिले उनीहरू गर्ने पाएकै छैन।
डुबानका कारण विस्थापित भएका परिवारहरू अहिले विभिन्न विद्यालय, खानेपानी कार्यालय र आफन्तको शरणमा छन्। भजनी नगरपालिकाकी उपप्रमुख छाया देवकोटाले प्रभावितहरूलाई राहत वितरणमा कन्जुसाई नगरिएको दावी गर्नुभयो।
तत्काल गर्नुपर्ने चाहिँ हिजै वडाबाटै गरेर गरिसकेका छौँ, अनि जहाँ दिनुपर्ने आवश्यक हो दिइसकेका छौँ, होइन? त्यसलाई उहाँहरूले खान नभएको कारणले चाउचाउ के के सुकी के लिएर हामी वडाहरू सिलाउ गरेर हामी त्यो वितरण गरिसकेका छौँ। अरू चाहिँ अब हामी गर्दैछौँ, त्यसको अवस्था पुरै तत्काल गरिगर्नुपर्ने अवस्था पनि नदेखिएको छ हामी, अनि उहाँहरूलाई त्यही नै व्यवस्था गरेर।
आइतबारदेखि वर्षाले जिल्लाका बाढी प्रभावित क्षेत्रहरू जलमग्न भएका छन्। नदीहरूमा साबिकको भन्दा पानीको बहाव बढेका कारण वरिपरिका बस्तीहरू पनि जोखिममा परेका छन्। दिनेश एफएम 93.8 मेगाहर्जका लागि जनक विष्ट, धनगढी।
वर्षाका कारण गोदावरी नगरपालिका 12 कुमिझ्याल चौकीमा रहेको मछेली खोला सिँचाई योजनाको बाँध भत्किएको छ। 18 गते रातिको पानीले सिँचाईको बाँध भत्काएपछि किसानहरूलाई सिँचाई सुविधाबाट वञ्चित भएको स्थानीय दीपक कुमार खत्रीले बताउनुभयो।
गतिको रातिको बाढीले गर्दाखेरि सर यो मछिली खोला सिँचाई जलपुग्द सुनकिएको रहेको खै बाँधहरू सर बोडी मिसिलमा रहेको बाँधै बगाए सर बाँध बगाए सर हाम्रो यहाँ चाहिँ सर भएको किसानहरूलाई चाहिँ यो हाम्रो 100 एकरमा जमिन रहेको सर चाहिँ उपभोक्ताहरू थिए सर हाम्रो यहाँ उपभोक्ताहरूको सर यो सिँचाइ खेतीपाती जमिन चाहिँ सर सिँचाइबाट वञ्चित भएका छौँ सर हामी सर रोपाइँ गर्न चाहिँ 3 वर्षा छौँ सर आकाशको पानीको भरमा चाहिँ हामी रोपाइँ गर्न बाध्य छौँ सर।
अर्को प्रसङ्ग, कैलाली बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनले क्याम्पस प्रशासनलाई ज्ञापन पत्र बुझाएको छ। सुबेले क्याम्पस प्रशासनलाई 11 बुधे ज्ञापन पत्र बुझाएको हो। कैलाली बहुमुखी क्याम्पसलाई सुदूरपश्चिम विश्वविद्यालयको आङ्गिक क्याम्पस बनाउनुपर्ने, क्याम्पस व्यवस्थापन समिति वैधानिक तरिकाले निर्माण गर्नुपर्ने, QA प्राप्त गर्दा गरिएका प्रतिबद्धता पूरा गर्नुपर्ने माग राख्दै ज्ञापन पत्र बुझाइएको सुबे सभापति चुडामणि भट्टले बताउनुभयो। लामो समयदेखि मौखिक रूपमा माग राख्दै आएको तर प्रशासनले अटेरी गरेको सुबेले आरोप लगाएको छ। सुदूरपश्चिमाञ्चल विश्वविद्यालयले कैलाली बहुमुखी क्याम्पस बाहेक अन्य 14 क्याम्पसका कार्यालय सहयोगीदेखि अन्य प्राध्यापक उप प्राध्यापकहरूलाई हिजो नियुक्ति दिइसकेको छ। तर कैलाली बहुमुखी क्याम्पसका 15 जना कर्मचारीलाई तत्काल नियुक्ति नदिने भएकाले क्याम्पसबाट कसैले पनि सुदूरपश्चिमाञ्चल विश्वविद्यालयमा जान नमानेको आरोप पनि सुबेले लगाएको छ। क्याम्पसलाई सरकारी क्याम्पस नबनाई श्रावण महिनादेखि सशक्त रूपमा अगाडि बढ्ने अध्यक्ष भट्टले बताउनुभयो। दार्चुलाको महाकाली नगरपालिका वडा नम्बर 7 स्थित मल्लिकार्जुन नमुना मावि धापको पर्खालमा जीप ठोक्किँदा 6 जना घाइते भएका छन्। मंगलबार बिहान 7:45 धापको थालीगाडबाट खलङ्गातर्फ आउँदै गरेको MJ 268 जीप पर्खालमा ठोकिएर जीपमा सवार 6 जना घाइते भएका हुन्। घाइते सबैको जिल्ला अस्पताल दार्चुलामा उपचार भइरहेको प्रहरीले जनाएको छ। केही खबर संक्षेपमा, कैलालीको उत्तरीय सामुदायिक सिकाइ केन्द्रमा विभिन्न माग राख्दै केही सदस्यहरूले तालाबन्दी गरेका छन्। सिकाइ केन्द्रले लामो समयसम्म पनि साधारण सभा नगरेको, आयव्यय पारदर्शी नभएको भन्दै तालाबन्दी गरिएको हो। तर उत्तरीय सामुदायिक सिकाइ केन्द्रका अध्यक्ष भीमबहादुर बलायलले भने संस्थालाई पारदर्शी बनाइएको र केही सदस्यहरूले लगाएको आरोप झुटा भएको बताउनु भएको छ। गौरीगङ्गा नगरपालिकाको सार्वजनिक सुनवाई आज सम्पन्न भएको छ। नगर प्रमुख भीमबहादुर देवाको अध्यक्षतामा भएको कार्यक्रममा नगरका सबै वडाका सरकारवालाहरूको सहभागिता रहेको थियो। दार्चुलाको नौगाड गाउँपालिकालाई मंगलबार पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको छ। स्वास्थ्य कार्यालय नौगाडको आयोजनामा कार्यक्रम सम्पन्न भएको हो। जिल्ला समन्वय समिति दार्चुलाको आयोजनामा नौगाड गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारीको लागि 2 दिने अभिमुखीकरण तालिम सञ्चालन गरिएको छ। जनप्रतिनिधि र कर्मचारीलाई योजना तर्जुमा, स्थानीय तह सञ्चालन, कार्यविधि व्यवस्थापन लगायतको बारेमा तालिम सञ्चालन गरिएको हो। जिल्ला समन्वय समिति दार्चुलाको आयोजनामा तालिम सम्पन्न भएको हो र दार्चुला सदरमुकाम खलङ्गामा अव्यवस्थित रूपमा बिक्री वितरण भइरहेको मदिरालाई व्यवस्थित गरिने भएको छ। जिल्ला प्रहरी कार्यालय दार्चुलाले होटल व्यवसायहरूसँग छलफल गर्दै 12:30 बजेदेखि राति 9 बजेसम्म मदिरा बिक्री वितरण गर्न मात्र पाउने बताएको छ। बिहान 6 बजेदेखि राति 12 बजेपछि बिक्री वितरण गर्दा समाजमा आपराधिक क्रियाकलाप बढ्ने भन्दै मदिरा बिक्रीलाई व्यवस्थित बनाइएको हो। अब जाँदा जाँदै प्रसारणका प्रमुख खबरहरू पनि एकपटक। रुख कटानीको आदेश नपाएपछि धनगढी दिपाल द्रुत मार्गको निर्माण अझैसम्म ठप्प। सुरुङ मार्गको आश्वासन बाँडेको संघीय सरकारद्वारा बजेट बढाउनुको सट्टा साबिकको भन्दा घटाएर विनियोजन। 17 लाखको मर्म सम्भार गरी हस्तान्तरण गरिएको मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा 4 महिना नपुग्दै फेरि 17 लाख सोही शीर्षकमा खर्च। फर्निचर व्यवस्थापनको खर्च 32 लाख पुग्यो। जनप्रतिनिधि आएपछि स्थानीय तहको सेवा छिटो छरितो हुने सर्वसाधारणको आशा पूरा भएन। कैलालीको गोदावरी नगरपालिकाका कर्मचारी तालिम गोष्ठीमै व्यस्त हुँदा सेवाग्राही मर्कामा। 3 महिनाका लागि ल्याइएको प्रदेश नम्बर 7 को अल्पकालीन बजेट खर्चको अवस्था सुधार भएन। आर्थिक वर्षका 13 दिन बाँकी रहेका बेला 75% बजेट खर्च हुनै बाँकी। र प्रदेश नम्बर 7 मा विपद पछिको खोज तथा उद्धार र राहतका कार्यक्रम सञ्चालनका लागि पूर्व तयारी गरिएको दावी। तत्काल सहयोग गर्ने संयन्त्र निर्माण गर्न प्रदेश सरकारको निर्देशन।
यस दिनेश खबरका साथमा मेडलाइफ तपाईँसँगै जीवनमा अघि बढ्दै।
हवस् त दिनेश एफएम 93.8 मेगाहर्जबाट प्रसारण भइरहेको प्रदेश नम्बर 7 को खबर सङ्गालो दिनेश खबर सकियो। हाम्रो अर्को दिनेश खबर राति 10 बजे प्रसारण हुनेछ। तपाईँ नयाँ र ताजा खबरका लागि दिनेश एफएम सुन्दै र दिनेश खबर .com मा पढ्दै गर्नुहोला। अहिलेलाई नवराज पुनेर बिदा हुन्छु। नमस्कार, शुभ साँझ।